यस स्टुडियो टाइम का प्रायोजक राष्ट्रिय वाणिज्य बैंक तपाईको आफ्नै बैंक।
यो रेडियो नेपाल हो। अब चुतरियालबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। काठमाडौँको नागार्जुन नगरपालिकाका मेयर मोहन बहादुर बस्नेत विरूद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धिकरणको अभियोगमा विशेष अदालतमा मुद्दा दायर। राष्ट्रपति रामचन्द्र पौडेलद्वारा सहकारी सम्बन्धी अध्यादेश जारी। नेपालको अन्तर्राष्ट्रिय छवि धमिल्याउने षड्यन्त्रप्रति सरकार सचेत रहेको प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई। अटिजम भएका बाल बालिकाको हेरचाहका लागि निर्देशिका तयार पार्न समिति गठन। र दक्षिण कोरियामा विमान दुर्घटना हुँदा 179 जनाको मृत्यु, 2 जनाको जीवितै उद्धार।
सजिलो अनलिमिटेड रु 699 देखि रु 1999 सम्मको प्याकहरू उपलब्ध छन्। छानी छानी लिनुहोस्। यो प्याक खरिद गर्न *14**2# गरी वा एनटी एपबाट पनि सजिलै लिन सकिन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
समाचार अब विस्तारमा। राष्ट्रपति रामचन्द्र पौडेलले सहकारी सम्बन्धी अध्यादेश जारी गर्नुभएको छ। सरकारको सिफारिशमा राष्ट्रपति पौडेलले सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश 2081 जारी गर्नुभएको हो। राष्ट्रपति पौडेलले नेपालको संविधान बमोजिम नेपाल सरकार मन्त्री परिषदको सिफारिशमा अध्यादेश जारी गर्नुभएको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। पछिल्लो समय सहकारी क्षेत्रमा देखिएको समस्या समाधानका लागि संसदको अधिवेशन नभएको अवस्थामा सरकारले अध्यादेश ल्याएको हो। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले काठमाडौँको नागार्जुन नगरपालिकाका मेयर मोहन बहादुर बस्नेत विरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। मेयर बस्नेत विरूद्ध अख्तियारले भ्रष्टाचार र सम्पत्ति शुद्धिकरणको छुट्टा छुट्टै मुद्दा दायर गरेको हो। बस्नेत विरूद्ध भ्रष्टाचारको मुद्दामा 9,22,00,000 रूपियाँ भन्दा बढ़ी र सम्पत्ति शुद्धिकरणमा 13,12,00,000 रूपियाँ भन्दा बढ़ीको बिगो कायम गरेर अख्तियारले मुद्दा दायर गरेको छ। मेयर बस्नेतसँगै उनकी श्रीमती उर्मिला बस्नेत र राजु प्रसाद कौडेल विरूद्ध पनि मुद्दा दायर भएको विशेष अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीले जानकारी दिनुभयो। प्रधानमन्त्री केपी शर्मा ओलीले देश र जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउन सरकार कटिबद्ध रहेको बताउनु भएको छ। नेकपा एमाले पर्साले आज पर्सामा गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले जनताको दैनिक जीवनसँग जोड़िएका आयोजनाहरूलाई सरकारले प्राथमिकता दिएको र परिवर्तनको आभास हुने गरी परिणाम ल्याउन सरकार प्रयासरत रहेको बताउनुभयो। प्रधानमन्त्री ओलीले पूर्व पश्चिम रेल मार्गको विस्तार, सुनकोशी मरिन कमला डाइभर्सन निर्माण लगायतका विकास आयोजनाहरूलाई सरकारले उच्च प्राथमिकता दिएको बताउनुभयो।
सरकारले पैसा भुक्तानी गर्ने होइन, कमाउने ठाउँ बनाइदिन्छ, कमाउने बाटो बनाइदिन्छ, उद्योग स्थापना गरिदिन्छ, तर काम त त्यहाँ फेरि सरकारले मात्रै गर्छ होइन, जनताले गर्छ। म सबै दाजुभाइ दिदीबहिनीहरूलाई भन्न चाहन्छु, हामी कृषिलाई आधुनिकीकरण, व्यावसायिकीकरण गर्ने, उद्योग स्थापना गर्ने, बिरगन्ज चिनी कारखाना चलाउन सकिन्छ कि सकिँदैन हामी हेर्दैछौँ। मधेसमा चिनी कारखाना चलाउन सकिन्छ, किसानहरूलाई उखु खेतीबाट पर्ता पर्छ भने यसलाई सुचारू गर्ने। पैसा तिरे तिरिकन हामीले फेरि कारखाना चलाउने तर काम केही पनि फरक नपर्ने हो भने कारखाना किन चलाउने, अर्कोतिर लाग्नुपर्ने हुन्छ। वर्षक हाम्रो जोड छ, हामी पुराना उद्योगहरूलाई नयाँ तरिकाले सञ्चालन गर्दछौँ।
छिमेकी मुलुकहरूसँगको सम्बन्ध बिगार्ने र नेपालको अन्तर्राष्ट्रिय छवि धमिल्याउने षड्यन्त्र भइरहेको प्रति सरकार सचेत रहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले अनावश्यक अफवाहको पछि नलाग्न आग्रह समेत गर्नुभयो। कार्यक्रममा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले शिक्षा स्वास्थ्यसँगै रोजगारी सृजना गर्नेतर्फ सरकार केन्द्रित भएको बताउनुभयो। प्रधानमन्त्री केपी शर्मा ओलीले सुन्दर, शान्त र समृद्ध नेपाल बनाउने आफूहरूको साझा उद्देश्य भएको बताउनु भएको छ। नेकपा एमाले केन्द्रीय कार्यालय च्यासलमा आज आयोजित कार्यक्रममा एमाले अध्यक्ष ओलीले विभिन्न पेशा व्यवसायमा रहेका व्यक्तिहरूको रूचि फरक फरक हुने भए पनि साझा उद्देश्य समृद्ध नेपाल नै भएको बताउनुभयो। प्रधानमन्त्री ओलीले आफूहरूलाई प्रभाव छोड्न पर्ने नभए कामको नतिजा निकाल्नुपर्ने भएकाले साँचो र यथार्थपरक जीवनयापन गर्न आग्रह समेत गर्नुभयो। शिक्षा विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले संघीय शिक्षा ऐन चाँडै ल्याइने बताउनु भएको छ। शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयद्वारा आज विराटनगरमा आयोजित संघीय संरचनामा शिक्षा व्यवस्थापन विषयक छलफल एवं सुझाव संकलन कार्यक्रममा मन्त्री भट्टराईले सरकार कानून निर्माणका साथै व्यवहारिक पक्षलाई पनि बलियो बनाउने पक्षमा रहेको धारणा राख्नुभयो। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले संघले कानून छिटो छरितो ढंगले नबनाउँदा शिक्षा क्षेत्र अघि बढ़न नसकेको बताउनुभयो। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले अटिजम भएका बाल बालिकाको हेरचाहका लागि निर्देशिका तयार पार्न 10 सदस्यीय समिति गठन गर्नुभएको छ। डाक्टर दीपक प्रकाश महराको संयोजकत्वमा गठित समितिले एक महिनाभित्र अटिजम रोकथामका विषयमा अध्ययन गरेर स्वास्थ्य क्षेत्रका कार्यक्रममा समावेश गर्न सकिने विषयमा सुझाव दिनेछ। देश संघीय संरचनामा गएसँगै भोजपुरका 2 नगरपालिका र 7 गाउँपालिकाले विकासका गतिविधिलाई अघि बढ़ाएपछि जिल्लाको मुहार फेरिएको छ। सीमित स्रोतको अधिकतम सदुपयोग गर्दै स्थानीय तहहरूले प्रदेश र केन्द्र सरकारसँगको समन्वयमा सड़क पूर्वाधारसँगै पर्यटकीय क्षेत्र लगायतका दीर्घकालीन महत्वका योजनाहरूको थालनी गरेसँगै जनताले स्थानीय सरकार भएको महसुस गर्न समेत पाएका छन्। स्थानीय सरकार सञ्चालनपछि जिल्लामा अहिले सड़क, पुल, खानेपानी, कृषि, पर्यटन, पूर्वाधार विकास लगायतका क्षेत्रमा स्थानीयवासीले महसुस गर्ने खालको विकास भएको स्थानीयले बताएका छन्। यस्तै कोशी प्रदेश सरकारको लगानी तथा पहलमा 12 खोलामा पक्की पुल निर्माण भएका छन् भने 2 पुल निर्माणको चरणमा रहेको पूर्वाधार विकास कार्यालयले जनाएको छ। प्रतिनिधि सभाका सांसदहरूले भ्रष्टाचार निवारण ऐन 2059 प्रभावकारी कार्यान्वयनमा जोड़ दिनुभएको छ। ट्रान्सपरेन्सी इन्टरनेशनल टीआई नेपालले काठमाडौँमा आज आयोजना गरेको कार्यक्रममा सांसदहरूले भ्रष्टाचारको सम्बन्धमा सर्वसाधारणको सुख शान्ति र आर्थिक हितका लागि ऐनको प्रभावकारी कार्यान्वयन जरूरी रहेको उल्लेख गर्नुभयो। राष्ट्रिय महिला आयोगका अध्यक्ष कमला पराजुलीले संसदमा दर्ता भएको भ्रष्टाचार निवारण पहिलो संशोधन विधेयक 2076 र अख्तियार दुरूपयोग अनुसन्धान आयोग तेस्रो संशोधन 2076 प्रभावकारी बनाउने गरी शीघ्र पारित गरी प्रभावकारी कार्यान्वयन गर्नुपर्ने धारणा राख्नुभयो। यति बेला सिन्धुलीको बीपी राजमार्ग आसपासका बजार, चोक, चौतारा तथा पसलहरूमा जुनार बिक्री भइरहेको छ। सिन्धुलीको गोलाञ्जर गाउँपालिका जुनार पकेट क्षेत्र घोषणा भएसँगै स्थानीयहरू व्यावसायिक रूपमा जुनार खेती गर्दै आएका छन्। तर यस वर्ष सुडे पुतलीले जुनार नष्ट गर्दा अघिल्लो वर्षको जस्तो जुनार उत्पादन गरेर आमदानी लिन नसकेको किसानहरूको गुनासो छ। सिन्धुलीबाट संवाददाता कमल सरला सुनुवारको रिपोर्ट।
पहिले समग्रमा जुनारको उत्पादन बढेकै थियो, तर अलिअलि सुडे पुतलीले नष्ट गर्यो। 40-42 क्विन्टलको हारिमा उत्पादन थियो, 90% खेती भयो मेरो सुडे पुतलीले।
गोलन्जर गाउँपालिका पासका निर्मल रम्तेल, यस वर्ष उहाँको जुनार उत्पादन राम्रो भए पनि सुडे पुतलीले खेती गर्दा राम्रो आमदानी लिन सक्नु भएन। सुडे पुतलीको प्रकोपका कारण उहाँको जस्तै धेरै किसानको जुनार बालीमा खेती पुग्दा यस वर्ष जुनारको उत्पादन कम भएको बताउनुहुन्छ अर्का किसान श्याम रम्तेल।
अहिले चाहिँ सुडे पुतलीको कारणले पनि अलिकति कम उत्पादन आयो, सुडे पुतलीले नाशहरू गरायो, कसैको त बङ्गकै रिटायर छ।
त्यस्तै गोलन्जर गाउँपालिका माझको पेन्टेका दण्डबहादुर हमालको जीविकोपार्जनको मुख्य स्रोत जुनार हो। जुनारबाट उहाँको परिवारले जीविका चलाउँदै आउनु भएको छ। तर यस वर्ष जुनारमा देखिएका सुडे पुतलीको प्रकोपले सोचे जति आमदानी लिन सक्नु भएन।
सुडे पुतली भन्ने लाग्यो अहिले साल जुनारलाई चाहिँ त्यसले धेरै नष्ट गरिदियो। 50% नै नष्ट भयो, कसैको 25% नष्ट। यो सोडे पुतलीबाट किसानहरू साह्रै चिन्तित भयो। हाम्रो आमदानीको स्रोत भनेको जुनार सन्तला हो।
नेपालको सबैभन्दा धेरै जुनार उत्पादन गर्ने जिल्ला हो सिन्धुली। सिन्धुलीको गोलुजुर गाउँपालिका जुनार पकेट क्षेत्र भएकोले जुनारको विकास प्रबन्धनसँगै जुनारमा देखिने रोग किराको प्रकोप न्यूनीकरण गर्न पालिका निरन्तर लागि परिरहेको बताउनुहुन्छ गोलुजुर गाउँपालिकाका अध्यक्ष शंकर बराल।
सिन्धुली जिल्लाको मात्रै नभएर नेपालकै सबैभन्दा बढी जुनार सन्तलाको उत्पादन हुने क्षेत्र छ। यसको प्रवर्धन गर्न, खेती विस्तार गर्न, उत्पादन बढाउन र यसको बजारीकरणको लागि संघ प्रदेशबाट नि पहल हुनुपर्छ भन्ने हाम्रो माग छ। यही जुनार सन्तोलालाई नै मध्यनजर राखेर उत्पादनलाई वृद्धिको लागि आवश्यक पर्ने प्रविधि, आवश्यक पर्ने जनशक्ति, आवश्यक पर्ने यन्त्रको विकास गर्ने कुरामा हामी लागेका छौँ।
सिन्धुलीको जुनार किसानको जीविको संघ मात्र नभएर आर्थिक समृद्धिको आधार बनेको छ। त्यसैले यसको प्रबन्धन र विकासका लागि संघ प्रदेश र स्थानीय तीनै तहको सरकारको विशेष ध्यान जान जरूरी छ। कमल सरला सुनवार, रेडियो नेपाल, सिन्धुली।
सल्यानमा पाकेको सुन्तलामा कालो ढुसी लागेर बोटमा नै सुक्न थालेपछि किसान चिन्तित भएका छन्। सात रोपनीमा सुन्तला खेती गर्दै आएका छत्रेश्वरी गाउँपालिका दुई दहखोलाका किसान टीकाराम बुढाको बगैँचामा गत भदौ महिनादेखि कालो ढुसी लागेको र औषधि गरेको तर नियन्त्रण नभएकाले किसानको समस्या समाधान गर्न पहल गरिदिन आग्रह गर्नुभयो। अर्का किसान लोकबहादुर विकले सुन्तला बिक्री गर्ने समयमा कालो ढुसीका कारणले बोटमा नै सुकेको गुनासो गर्नुभयो। छत्रेश्वरीका अधिकांश किसानहरूको सुन्तला बगैँचामा कालो ढुसी लागेको छ। यो समय फल टिप्ने समय भएको र विषादी प्रयोग गर्न नमिल्ने भएकाले फल टिपेर बिक्री वितरण गर्न कृषि विकास कार्यालय सल्यानले किसानलाई सुझाव दिएको छ। कृषि विकास कार्यालय सल्यानका कार्यालय प्रमुख महेश आचार्यले घाम कम लाग्ने तथा ओसिलो क्षेत्रमा कालो ढुसीको समस्या देखिने भएकोले ढुसी नियन्त्रणको लागि फल टिपिसकेपछि विषादी प्रयोग गर्नुपर्ने बताउनुभयो। सार्वजनिक सेवा प्रसारण नेपाल पीएसबीको ऐतिहासिक अवसरलाई उपलब्धिमा परिणत गरेर अगाडि बढ्नुपर्नेमा जोड़ दिइएको छ। नेपाल पत्रकार महासंघ रेडियो नेपाल प्रतिष्ठान शाखाको नवनिर्वाचित कार्यसमितिलाई पदभार हस्तान्तरण एवं बधाई तथा शुभकामना कार्यक्रमका वक्ताहरूले पीएसबीसँग रेडियो नेपाल र नेपाल टेलिभिजन दुवैको भविष्य जोड़िएकाले यसलाई सफल बनाउन सबै जिम्मेवार भएर लाग्नुपर्नेमा जोड़ दिनुभयो। कार्यक्रममा सार्वजनिक सेवा प्रसारण नेपालका कार्यकारी अध्यक्ष डाक्टर महेन्द्र विष्टले पीएसबीको मर्म पूरा गर्न र परिणाम दिने गरी जनता केन्द्रित विषयवस्तु उत्पादन गर्नेतर्फ लाग्न सम्बद्ध सबैलाई आग्रह गर्नुभयो। उहाँले संस्थासँग जोड़िएका नियमावली, विनियमावली र कर्मचारी समायोजन समय सापेक्ष रूपमा दुवै संस्थाको हित हुने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै कार्यव्यवहार सुधार गरी परिणाममुखी काम गर्न समेत कर्मचारीहरूलाई आग्रह गर्नुभयो। नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्माले पीएसबीलाई मूल भावना अनुसार अगाडि लैजाने र विषयवस्तु उत्पादनसँगै श्रमको सुरक्षा, सम्मान र श्रमजीवीको हक हितमा सहकार्य गरेर अगाडि बढ़न महासंघ तयार रहेको बताउनुभयो। सार्वजनिक सेवा प्रसारण नेपालका निमित्त प्रमुख प्रशासकीय अधिकृत विष्णुराम न्यौपानेले पीएसबीको उद्देश्य अनुसार योजना बनाएर त्यसलाई सफल बनाउने गरी कामको थालनी भइसकेको भन्दै जनता केन्द्रित भएर उत्पादन र प्रसारणलाई अघि बढ़ाउन आग्रह गर्नुभयो। सार्वजनिक सेवा प्रसारण नेपालका नायब कार्यकारी निर्देशकहरू खगेन्द्र खत्री र चन्द्रभूषण लाल दासले पीएसबीलाई गर्व गर्न लायक संस्था बनाउन रेडियो नेपाल र नेपाल टेलिभिजनमा कार्यरत सबैले एकताबद्ध भएर काम गर्न आवश्यक रहेको औल्याउनुभयो। कार्यक्रममा नेपाल पत्रकार महासंघ रेडियो नेपाल शाखाका निवर्तमान अध्यक्ष विप्रमणि आचार्य, नवनिर्वाचित अध्यक्ष भूषण कुमार पोखरेल, रेडियो नेपाल कर्मचारी संघका अध्यक्ष चेतनारायण पौडेल, पत्रकार महासंघ रेडियो नेपालका निवर्तमान उपाध्यक्ष बेन्जु सुवेदी, नेपाल पत्रकार महासंघको नवनिर्वाचित उपाध्यक्ष सरिता खनालले पीएसबी कार्यान्वयनमा सबै एकताबद्ध भएर लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। 10,63,00,000 लागतमा निर्माण शुरू भएको पाँच थर जिल्लाको फिदिम बजारभित्र रहेको खेल मैदानको निर्माण कार्य रोकिएपछि खेलकुदको गतिविधिमा प्रभाव परेको छ। धुलाम्य सानो र अव्यवस्थित खेल मैदानमा जिल्ला स्तरीय खेलकुद प्रतियोगिता आयोजना हुँदा खेल खेल्न समस्या हुनका साथै खेलाड़ीहरू लड़ेर घाइते हुने गरेका छन्। पाँच थरबाट संवाददाता दुर्गा खनालको रिपोर्ट।
यस मैदानमा वर्षेनी दुईवटा जिल्लाकै सर्वाधिक फुटबल प्रतियोगिता हुने गर्छ। धुलो र सानो मैदान भएकोले खेलाड़ीलाई समस्या पर्ने गरेको एनआरटी क्लबका प्रशिक्षक जीवन सिंकेमान बताउनुहुन्छ।
अब सानो ग्राउन्डमा कन्जस्टेड भइसकेपछि अब ठोकिने जुत्ने सम्भावना धेरै हुन्छ। त्यो हुने बित्तिकै अब रिस्क बढिहाल्यो अनि अलिकति अब सुधारेर चाहिँ अलिकति राम्रो गेम खेल्नु भन्दाखेरि पनि गाह्रै हुन्छ। यसमा वाइड पनि छैन।
यति बेला जिल्लाकै सर्वाधिक 10,00,000 बढी पुरस्कार राशि भएको 11 औं संस्करणको फाल्गुन अन्त गोल्ड कप हुँदैछ। दुलाममे मैदानमा भइरहेको गोल्ड कपमा धेरै खेलाड़ी घाइते भइसकेका छन्। आयोजकले मैदान व्यवस्थित गर्न नै धेरै रकम खर्च गर्नु परेको छ। फिदिम स्पोर्टिङ क्लबका अध्यक्ष दिपेन्द्र थापा मगर:
खेल मैदानलाई अब ग्रेडर लाएर सम्याउने, रोलर लाएर यसलाई पेल्ने कामदेखि लिएर अस्थायी रूपमा बाँसको प्याराफिटहरू हामीले निर्माण गर्नु पर्यो।
खेल हेर्नका लागि ठूलो संख्यामा आएका दर्शक अस्थायी बाँसका प्याराफिटमा बसेर पनि रमाइरहेका छन्। चाँडै खेल मैदानको काम सक्नु पर्ने दर्शकहरू बताउँछन्।
यहाँ सानो बालबालिकादेखि वृद्ध हजुरबा हजुरआमाहरू सबैजना खेल हेर्न आउनुहुन्छ, तर यहाँ चाहिँ बाँसको प्याराफिट चाहिँ एकदम बस्नको लागि जोखिमपूर्ण छ।
बसाइलाई चाहिँ व्यवस्थित रूपमा चाहिँ यो प्याराफिट बनाइदिए अझै राम्रो हुन्थ्यो।
फिदिम माध्यमिक विद्यालयको स्वामित्वमा रहेको पुरानो खेल मैदानलाई 30 सटर रहेको व्यापारिक स्थल, प्याराफिट, रिटर्निङ पर्खाल, कार्यालय भवन, चेन्जिङ कोठा र प्रवेशद्वार निर्माण गरी स्तर वृद्धि गर्ने योजना सहित निर्माण थालनी भएको थियो। राष्ट्रिय खेलकुद परिषदको 10,63,00,000 लागतमा 2077 माघदेखि खेल मैदान पुननिर्माण शुरू भएको थियो। निर्माणको जिम्मा पाएको कम्पनी किरातेश्वर कन्स्ट्रक्सन एण्ड ड्रिलिङले हालसम्म 40% मात्र काम गरेको छ। 2079 असारसम्ममा सक्नुपर्ने काम नसकिएपछि खेलकुद कार्यक्रम र खेलाडीले गर्ने अभ्यास पनि प्रभावित बनेको छ। दुर्गा खनाल, रेडियो नेपाल, पाँच तर।
नेपाल र भारतबीच सैन्य अभ्यासको 18 संस्करण पर्सि मंगलबारदेखि रूपन्देहीको सालझण्डीमा हुने भएको छ। बटालियन स्तरीय संयुक्त सैन्य सूर्यकिरण अभ्यास जंगल युद्ध, भौगोलिक रूपमा अति कठिन स्थलमा आतंकवाद विरूद्धको अभियान, संयुक्त राष्ट्रसंघीय बड़ापत्र अनुसार शान्ति स्थापना, मानवीय सहायता, विपद व्यवस्थापन एवं राहत परिचालन, आन्तरिक क्षमता विस्तार, वातावरण संरक्षण लगायत चुनौतीपूर्ण परिस्थितिमा सैन्य क्षमता अभिवृद्धिमा केन्द्रित हुनेछ। यही पुष 29 गतेसम्म हुने तालिममा नेपाली सेनाको श्रीजंग बटालियन र भारतीय सेनाको 11 गोर्खा राइफल्स सहभागी हुनेछ। विक्रम सम्बत 2067 वार्षिक रूपमा नेपाल र भारतमा आलोपालो गरी हुने अभ्यासको 17 श्रृंखला अघिल्लो वर्ष भारतको पिथौरागढ़मा भएको थियो। नवलपरासी बर्दघाट सुस्तापूर्वको गैड़ाकोट 11 पर्ने भेड़ाबारी फाँटमा सिंचाई सुविधा पुगेपछि तोरी खेती गर्न थालिएको छ। केही वर्ष अगाडिसम्म हिउँदमा सुक्खा भएर गौचरणका रूपमा प्रयोगमा आउने सो फाँटमा सिंचाई सुविधा पुर्याउन बोरिङ गाड्ने र सिंचाईको कुलो बनाउने काम गरेसँगै अहिले तोरी खेती गर्न थालिएको हो। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट चैते धानको पकेट क्षेत्रका रूपमा परेको सो ठाउँ धान जोनमा परिणत हुन लागेको गैड़ाकोट नगरपालिकाका प्रमुख मदन भक्त अधिकारीले जानकारी दिनुभयो। यस्तै धानसँगै तोरी पनि उत्पादन गर्नका लागि कृषकहरूलाई करिब 400 बिघामा तोरी खेती गर्न 50% अनुदानमा बिउ वितरण गरेको नगर प्रमुख अधिकारीले बताउनुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही अन्तर्राष्ट्रिय समाचार। दक्षिण कोरियामा 181 यात्रु बोकेको विमान दुर्घटना हुँदा 179 जनाको ज्यान गएको छ। दक्षिण कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलको धावन मार्गबाट चिप्लिएको विमान पर्खालमा ठोकिएर दुर्घटनाग्रस्त भएको र दुर्घटनाग्रस्त विमानबाट चालक दलका दुईजना सदस्यको जीवितै उद्धार गरिएको अग्नि नियन्त्रक सेवाले जनाएको छ। थाइल्याण्डको ब्याङ्ककबाट दक्षिण कोरिया फर्किएको बोइङ 737 विमानमा 175 जना यात्रु र 6 चालक दलका सदस्य थिए। विमान दुर्घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको जिजु यरले जनाएको छ। दक्षिण कोरिया सरकारले 7 लागि राष्ट्रिय शोकको घोषणा गरेको छ। सन् 2024 जापानको औसत तापक्रम लगातार दोस्रो वर्ष उच्च हुने सम्भावना रहेको जापानका संचार माध्यमले जनाएका छन्। क्योडो न्यूजले जापानको मौसम विज्ञानले जारी गरेको प्रारम्भिक तथ्याङ्कलाई उद्धृत गर्दै नोभेम्बर महिनाको औसत तापक्रम सन् 2020 30 वर्षको अवधिको वार्षिक औसत भन्दा 1.64 डिग्री सेल्सियस बढ़िरहेको बताएको छ। देशको मौसम एजेन्सीले सन् 1998 तथ्याङ्क जारी गर्न थालेदेखि रेकर्ड गरिएको औसत तापक्रम यताकै उच्च स्तरमा पुगेको छ। दक्षिण कोरियाका निलम्बित राष्ट्रपति युन सुक योलले सोधपूछका लागि उपस्थित हुन गरिएको आग्रहलाई आज पनि अस्वीकार गर्नुभएको छ। यसअघि पनि उहाँले दुईपटकसम्म अनुसन्धानका लागि उपलब्ध हुन अस्वीकार गर्नुभएको थियो। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
सरकारले वैकल्पिक विकास वित्त सम्बन्धी विधेयक ल्याउने तयारी गरेको छ। विकासको उच्च आकांक्षालाई सम्बोधन गर्न नयाँ र वैकल्पिक वित्तीय स्रोत खोज्नका लागि नीतिगत व्यवस्था गर्न सरकारले विधेयक ल्याउने तयारी गरिरहेको उप प्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेलले बताउनु भएको हो। अर्थ मन्त्रालयको आन्तरिक छलफलका क्रममा अर्थमन्त्री पौडेलले नेपालको तीव्र विकासका लागि नयाँ सोच र दृष्टिकोणका साथ अघि बढ्न आवश्यक रहेको र वैकल्पिक विकास वित्तबाट थप स्रोत जुटाउन तथा लगानी गर्न महत्वपूर्ण सहयोग पुग्ने बताउनु भएको हो। अर्थमन्त्री पौडेलले नेपालमा भएका विकासका धेरै काम प्रति अपनत्व लिँदै अघि बढ्न थप स्रोत व्यवस्थापन तथा त्यसको परिचालनका लागि स्पष्ट योजनाका साथ खुला हृदयले अघि बढ्नुपर्ने धारणा समेत राख्नुभयो। अर्थ मन्त्रालयका प्रवक्ता महेश भट्टराईका अनुसार वैकल्पिक विकास वित्तले पूर्वाधार क्षेत्रको प्राथमिकीकरण, पूर्वाधार लगानीका लागि स्वदेशी तथा विदेशी स्रोत लगानीको व्यवस्था, विभिन्न वित्तीय उपकरणको सही प्रयोग लगायतका विषयहरूमा सहयोग पुर्याउँछ। वैकल्पिक वित्तीय स्रोत अन्तर्गत विभिन्न प्रकारका लगानी संरचनाहरू अन्तर्गत भेन्चर क्यापिटल, म्युचुअल फण्ड, परियोजना विशेष ऋण पत्र, रेमिट कोष, पूर्वाधार कोष, परियोजना इन्क्युबेसन कोष आदि रहेका हुन्छन्। त्यसका लागि सरकारले योगदानका अतिरिक्त अन्तर्राष्ट्रिय बहुपक्षीय तथा द्विपक्षीय संस्थाहरूको लगानी, निजी क्षेत्रको लगानी, आप्रवासी नेपालीहरूको लगानी, संस्थागत लगानी, ग्रीन बन्ड, जलवायु कोष लगायतबाट समेत स्रोत व्यवस्थापन गर्न सकिनेछ। विश्वका विभिन्न देशमा छरिएर रहेर हासिल गरेको ज्ञान र पुँजीलाई नेपालको आर्थिक विकासमा लगाउने नेपाली डियास्पोराले प्रतिबद्धता जनाएको छ। युनाइटेड नेपाली डियास्पोराद्वारा काठमाडौँमा आयोजित दुई दिने अन्तर्राष्ट्रिय सम्मेलनका अवसरमा सहभागी विभिन्न देशका प्रतिनिधिहरूले समानता, सहकार्य र समावेशिताका सिद्धान्तहरूमा आधारित रहेर विश्वव्यापी डियास्पोरालाई एकजुट गर्दै नेपाल र नेपालीको हितका लागि काम गर्ने प्रतिबद्धता जनाउनु भएको छ। सो अवसरमा गैर आवासीय नेपाली संघ एनआरएनएका पूर्व अध्यक्ष शेष कालेले मातृभूमिको माया र दायित्वलाई आत्मसात गर्दै आफूहरूले विभिन्न परियोजनाहरूमा लगानी र सहयोग गर्दै आएको उल्लेख गर्नुभयो। उहाँले सरकारले पनि नेपाली डियास्पोरालाई लगानी मैत्री वातावरण मिलाउनु पर्ने सुझाव दिनुभयो। सो अवसरमा अन्डोका अध्यक्ष सुनाम लामाले युवा पुस्तालाई नेपालको प्रगतिमा परिचालन गर्न विभिन्न रचनात्मक कामहरू भइरहेको उल्लेख गर्नुभयो। उपकरण बिग्रिएर थन्किएपछि उत्पादन बन्द भएको हेटौडा सिमेन्ट उद्योग आर्थिक संकटमा पर्दै गएको छ। गत असोज 15 गतेदेखि उत्पादन बन्द हुँदा उद्योग समस्यामा परेको हो। आर्थिक संकटका कारण लामो समयदेखि बन्द रहेको उद्योगबाट उपकरण मर्मत हुनासाथ उत्पादन थाल्ने गरी तयारी भइरहेको उद्योग व्यवस्थापन समितिका अध्यक्ष नरेन्द्र भण्डारीले जानकारी दिनुभयो। यो साताको कारोबारको पहिलो दिन आइतबार नेपाली शेयर बजारको परिसूचक नेप्से 21.12 अंकले घटेर 2609.58 बिन्दुमा कायम भएको छ। आइतबार 316 कम्पनीहरूका 1,10,99,000 किता शेयरहरू 5,47,48,68,000 रुपियाँमा किनबेच भएका छन्। आइतबार शेयर बजारमा 5 कम्पनीको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ।
आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो भुवन आचार्य। अब खेलकुद समाचार।
नेपाली कांग्रेसका पार्टी सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले खेल क्षेत्रले विस्तारै फड्को मार्दै गएकोले सरकारले बजेट सहितको पूर्वाधारमा जोड़ दिन आग्रह गर्नुभयो। नेपाली लोकतान्त्रिक खेलकुद संघको कार्यक्रममा सभापति देउवाले खेल विकासका लागि पूर्वाधार र बजेट व्यवस्थापनमा सरकारले विशेष जोड़ दिनुपर्ने बताउनु भएको हो। युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले नेपाल ओलम्पिक कमिटी एनएसयूको निर्वाचनलाई सरकारले मान्यता नदिने जानकारी दिँदै अदालतको आदेश र सरकारको निर्देशन विपरीत अवैधानिक रूपमा भएको निर्वाचनलाई सरकारले नमान्ने बताउनु मन्त्री चौधरीले मन्त्रालयको आग्रहलाई नमान्ने र सरकारको निर्देशन विपरीत जाने धेरै खेलकुद संघलाई कार्यवाही गर्ने तयारी रहेको पनि जानकारी गराउनुभयो। कार्यक्रममा पूर्व मन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहन बस्नेतले गाउँपालिकासम्ममा खेलकुदलाई जोडेर लैजानु पर्नेमा जोड़ दिनुभयो। जाउला खेल युथ क्लबले ललित स्मृति एन्फा U18 युथ लीगको आफ्नो अन्तिम खेलमा आइतबार 7-2 युथ क्लब विरूद्ध 2-0 जित दर्ता गरेको छ। जितसँगै 22 खेलमा 30 अङ्क जोडेको जाउला खेलले 7 स्थानमा रहेर लीगको अन्त्य गरेको छ। पराजित 7-2 समान खेलबाट 11 अङ्कका साथ पुछारमा रह्यो। 7-2 स्थित अखिल नेपाल फुटबल संघ एन्फा मुख्यालयको मैदानमा जाउला खेललाई जित दिलाउन दुवै गोल विवश दरनामीले गरे। युनिक सनराइज नेपाल जुनियर इन्टरनेशनल सिरिजको एकलमा पुरूषतर्फ सुरेश रावत र महिलातर्फ पारुल चौधरीले स्वर्ण पदक जितेका छन्। भारतीय खेलाड़ीको दबदबा रहेको प्रतियोगिताको सुरेशले अंश निगीलाई 21-17, 21-18 तथा पारूले मिधावी नागरलाई 21-17, 21-0 पराजित गरे। त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषद राखेपको कवडहलमा आइतबार सम्पन्न प्रतियोगिताको पुरूषतर्फ साई प्रसाद तिलंगा र विश्वजीत चौधरी तथा महिलातर्फ इसिता निगी र दिया भीमयाले काँस्य पदक जिते। नेपाली ब्याडमिन्टन संघको आयोजनामा भएको प्रतियोगिताको महिला युगलतर्फको उपाधि आन्य विष्ट र एन्जल पुनेराले जिते।
खेलकुद समाचारका साथमा हुनुहुन्थ्यो अजय बम। अब मौसम सम्बन्धी जानकारी। आगामी 24 घण्टामा कोशी र गण्डकी प्रदेशका उच्च पहाड़ी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ भने तराई तथा उपत्यकाका केही स्थानहरूमा हुस्सू लाग्नुका साथै तराईका केही स्थानमा कुहिरोको समेत सम्भावना रहेको मौसम पूर्वअनुमान महाशाखाले जनाएको छ। यस्तै चिसो हिमपात हुस्सू र कुहिरोको समयमा दैनिक जनजीवन पर्यटन पर्वतारोहण सड़क यातायात तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध समेत गरेको छ। गत 24 घण्टामा देशका पाँच प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम 24 डिग्री सेल्सियस, न्यूनतम 10 डिग्री सेल्सियस। काठमाडौँको अधिकतम 19.7 डिग्री सेल्सियस, न्यूनतम 6 डिग्री सेल्सियस। पोखराको अधिकतम 21.4 डिग्री सेल्सियस, न्यूनतम 7.2 डिग्री सेल्सियस। वीरेन्द्रनगरको अधिकतम 22.4 डिग्री सेल्सियस, न्यूनतम 7 डिग्री सेल्सियस र दिपायलको अधिकतम 23.4 डिग्री सेल्सियस, न्यूनतम 12.7 डिग्री सेल्सियस, वर्षा 7.4 मिलिमिटर। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। काठमाडौँको नागार्जुन नगरपालिकाका मेयर मोहन बहादुर बस्नेत विरूद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धिकरणको अभियोगमा विशेष अदालतमा मुद्दा दायर। राष्ट्रपति रामचन्द्र पौडेलद्वारा सहकारी सम्बन्धी अध्यादेश जारी। नेपालको अन्तर्राष्ट्रिय छवि धमिल्याउने षड्यन्त्रप्रति सरकार सचेत रहेको प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई। अटिजम भएका बाल बालिकाको हेरचाहका लागि निर्देशिका तयार पार्न समिति गठन। र दक्षिण कोरियामा विमान दुर्घटना हुँदा 179 जनाको मृत्यु, दुईजनाको जीवितै उद्धार। यसका साथै साँझ 7 बजेको समाचार सकियो। अब अर्को समाचार 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। नमस्कार।